आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Thank you.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार अनि जय मसीह। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा पुरानो नियमको प्रस्थान अनि त्यसको 24 अध्यायबाट देख्न र मनन गर्न गइरहेका छौं। यहाँ मुख्य विषयको रूपमा देख्छौ परमप्रभु परमेश्वरले मूसालाई सिनै पर्वतमा बोलाउनुहुन्छ र इसरायलका सन्तानहरूले आज्ञा पालनको शपथ खान्छन्। परमप्रभुको महिमा प्रकट हुँदछ अनि हारून र हुर चाहिँ मूसाको अनुपस्थितिमा हरेक कुराको अभिभार दिइदछ। 24 अध्यायको टिप्पणी। यो प्रस्थान 24 अध्यायले सामाजिक कानूनको अन्त गर्दछ, जुन प्रस्थान 21 अध्यायमा आरम्भ भएथ्यो। हामीले थाहा पायौं कि मूसाको व्यवस्था त्यो संक्षिप्त 10 आज्ञाहरू भन्दा कति धेरै लामा रहेछन् र जुनले सामाजिक व्यवस्था, विधान वा कानूनको क्षेत्रलाई ढाक्दछ। सबभन्दा पहिले हामी देख्नेछौ यहाँ पवित्र स्थान वा भेट हुने पालको अस्तित्व भन्दा पहिले आराधनाको आज्ञा, उपासनाको आज्ञा। 24 अध्याय 1 पदमा भनिएको छ, फेरि उहाँले मूसालाई भन्नुभयो, त हारून, नादाब, अबिहु र इसरायलका धर्मगुरूहरूमध्ये 70 जना परमप्रभु कहाँ माथि उक्लेर आओ र टाढैबाट आफ्नो भक्ति चढाऊ। परमेश्वरले यी मानिसहरूलाई परमप्रभु कहाँ माथि पर्वतमा उक्लेर आउन भन्नुभयो। हेर्नुहोस्, ती यी व्यक्तिहरू जो एक अद्वितीय स्थानमा थिए, तापनि यस बेला तिनीहरूलाई पनि टाढैबाट आराधना गर्नलाई भनिएको छ, टाढैबाट भक्ति गर्नलाई भनिएको थियो। हेर्नुहोस् त, अनुग्रह मुनि रहनुभन्दा, जस्तो कि आज हामी अनुग्रह मुनि रहेका छौ, अनुग्रह मुनि रहनुभन्दा व्यवस्था मुनि रहन कति भिन्नता कुरो थियो। परमेश्वरले तिनीहरूलाई अर्थात इसरायलीहरूलाई मिश्रबाट अनुग्रहको गरूडको पंख बीचमा बोकेर सिनै पर्वतसम्म ल्याउनु भयो। तर त्यो बोकेर सिनै पर्वतसम्म ल्याउनु भएको भन्दा तिनीहरूको परिस्थिति अहिले कति भिन्नता थियो। व्यवस्था मुनि मानिसले परमेश्वरलाई टाढैबाट आराधना गर्नुपर्दछ। तर आज एफिसी 2:13 पदले भन्दछ, अब तिमीहरू जो एकपल्ट ख्रिष्ट येशूबाट टाढा थियौ, ख्रिष्टको रगतले नजिक भएका छौ। मित्र, परमेश्वरले हामीलाई उद्धार गर्नुहुन्छ र आफ्नो अनुग्रहद्वारा हामीलाई अगुवाई गर्नुहुन्छ। तर यो कुरा व्यवस्था मुनि कति पनि छैन। भनिएको छ, फेरि उहाँले मूसालाई भन्नुभयो, त हारून, नादाब, अबिहु र इसरायलका धर्मगुरूहरूमध्ये 70 जना परमप्रभु कहाँ माथि उक्लेर आओ र टाढैबाट आफ्नो भक्ति चढाऊ। अनि 2 र 3 पदमा भनिएको छ, तर मूसा मात्र परमप्रभु कहाँ आओस्, अरूहरू चाहिँ नजिक नआउन्, मानिसहरू पनि त्योसित माथि उक्लेर नआउन्। जब मूसाले गएर परमप्रभुका सबै कुरा र विधि विधानहरू मानिसहरूलाई सुनाए, तब तिनीहरू सबैले एकै स्वर गरी भने, परमप्रभुले भन्नुभएका सबै वचनहरू हामी पालन गर्नेछौ। मित्र, यो दोस्रो पल्ट हो जब परमेश्वरले तिनीहरूलाई परमेश्वरको व्यवस्था र आज्ञाहरू पालन गर्न चाहन्छौ भनी सोध्नुहुँदा तिनीहरूले दृढ निश्चयतासँग पालन गर्ने शपथको उत्तर दिए। तिनीहरू आत्मविश्वासीहरू थिए। आत्मनिर्भर र तिनीहरू मूर्ख थिए भन्दा फरक पर्दैन। जब तिनीहरूले परमेश्वरलाई भन्छन्, हजुर, हामी तपाईँको व्यवस्था चाहन्छौ, हामी तपाईँको व्यवस्थालाई पालन गर्दछौ, तिनीहरूले परमप्रभुको व्यवस्थाको सबै वचनको पालन गर्ने शपथ खाए। तिनीहरूलाई 10 आज्ञाहरू दिइएका थिए र विश्वास गर्छन् कि तिनीहरू यसको पालन गर्न सक्छन्। हरेक जन छक्क पर्न सक्छन् कि कसरी इसरायलीहरू यति ठूलो धोकामा थिए। तर झन् म धेरै ती व्यक्तिहरूद्वारा अन्यलतामा परेको छु जो विश्वास गर्छन् कि अझै तिनीहरू व्यवस्थाद्वारा जिइरहेका छन्, व्यवस्थाको पालन गरिरहेका छन्। ती व्यक्ति जसले भन्छ कि उसले परमेश्वरको स्तर वा मापदण्डलाई भेटिरहेको छन्, तिनी धोकामा छन् र यो भयानक कुरा हो। पहिलो युहान्ना 1:8 पदले हामीलाई यो भन्छ, यदि हामी भन्छौं कि हामीसँग पाप छैन वा पाप गर्दैनौ, हामी आफैलाई धोका दिन्छौं र सत्य हामीमा छैन। तपाई आफ्नो छिमेकीलाई धोका नदिनुहोला। तपाईले आफ्नो पति वा पत्नीलाई वा प्रियजनलाई धोका नदिनुहोला, तर निश्चय नै तपाई आफैलाई धोका दिन सक्नुहुन्छ। यदि तपाई भन्नुहुन्छ कि तपाई पाप गर्नुहुन्न, तपाई तब आफैलाई धोका दिनुहुन्छ। तपाईले यो पनि सोच्नु पर्दछ कि त्यो व्यक्ति जसले भन्छ तिनीसँग कति पनि पाप छैन, तिनीसँग उसमा केही सत्य पनि हुनुपर्छ। तर युहन्ना भन्छन् तिनमा कति पनि सत्य छैन। कहीँ कतै तपाईले यो कुरालाई चुकाउनुभयो भने युहन्नाले फेरि यो कुरा पहिलो युहन्ना 1:10 पदमा दोहोर्याउँछन्। भन्छन्, यदि हामीले पाप गरेका छैनौ भनी हामी भन्छौं भने हामी उहाँलाई झुट्टा तुल्याउँछौ र उहाँको वचन हामीमा रहँदैन। युहन्ना प्रेरित भन्दछन्, यदि तपाई भन्नुहुन्छ कि तपाई पाप गर्नुहुन्न, तब तपाई परमेश्वरलाई झूठ बनाउनुहुन्छ। मित्र, परमेश्वर झूठ हुनुहुन्न। हामीले कहिले पनि आफ्नै भलाइपनको घमण्ड गर्नुहुन्न। इसरायलका सन्तानहरूको मूर्ख कथनलाई सुन्नुहोस्, परमप्रभुले भन्नुभएका सबै वचनहरू पालन गर्छौं, तर पछिबाट तपाईँ थाहा पाउनुहुनेछ कि तिनीहरूले कति पनि उहाँको वचनको पालन गरेनन्। यसपछि निम्न पदहरूमा हामी देख्छौं, इसरायलका सन्तानहरूले करारको स्वीकार गर्छन्। 5:4-7 भनिएको छ, तब मोसाले परमप्रभुका सबै वचनहरू लेखे। बिहान सबेरै उठेर मोसाले पर्वतको पल्लो छेउमा एउटा वेदी बनाएर इसरायलका 12 कुल अनुसार 12 ढुङ्गाका खम्बा उभ्याए। तब तिनले इसरायलका जवानहरूलाई पठाए र तिनीहरूले परमप्रभुको निम्ति होम बलि र साँडेहरूको मेल बलि चढाए। मोसाले आधा रगत लिएर कचौरामा हाले र आधा रगत चाहिँ वेदीमा छर्के। त्यसपछि तिनले करारको पुस्तक लिएर मानिसहरूको सामुन्ने पढे। तिनीहरूले जवाब दिए, परमप्रभुले भन्नुभएका सबै कुरा हामी गर्नेछौ र आज्ञाकारी हुनेछौ। मित्र, इसरायलीहरू निश्चय नै आत्मविश्वासीहरू थिए। तिनीहरूलाई लाग्दथ्यो कि तिनीहरू साँच्ची नै परमेश्वरको व्यवस्थालाई पालन गर्न सक्नेछन्। तिनीहरूमा त्यसको पालन गर्ने क्षमता छ, शक्ति छ। अनि यो सबभन्दा खराब आत्मा धोका हो, आफैले आफैलाई धोका दिने कुरा हो यो। अनि आफैलाई धोका दिने यो अति नै नीच कुरा हो। तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्ने करार गरे, तर तिनीहरूले उहाँको आज्ञा पालन गरेनन्। शारीरिक मानिसले विश्वास गर्दछ कि तिनी परमेश्वरलाई खुशी तुल्याउन सक्छन्, तर तिनी कदापि त्यो गर्न सक्दैनन्। तपाईँ र म परमेश्वरलाई खुशी तुल्याउन सक्दैनौ, किनभने परमेश्वरको स्तर वा मानदण्डको भेट्न हामी कति पनि सक्दैनौ। जहाँसम्म परमेश्वरको सम्बन्धमा कुरा छ, वास्तवमा हामी पूर्ण रूपमा पतित, भ्रष्ट, नीच, तुच्छ मानव जाति हौ भन्ने कुरा बिर्सन्छौ। यदि तपाईँ यो कुराको सन्देह गर्नुहुन्छ, शंका गर्नुहुन्छ भने वरिपरि आँखा उठाएर हेर्नुहोस् र संसारमा अधर्मको थाहा गर्नुहोस्, भ्रष्टताको, कुरूपताको थाहा गर्नुहोस्, अधर्ममा हेर्नुहोस्, अन्यलतामा हेर्नुहोस् र नास्तिकवादमा हेर्नुहोस् र हरेक क्षेत्रमा भ्रष्टताको हेर्नुहोस्। परमेश्वर पूर्ण रूपमा बिल्कुल सही हुनुहुन्थ्यो जब उहाँले रोमी 3:10 पदमा यो कथन भन्नुभयो, कोही पनि धर्मी छैन, एउटै पनि छैन। मित्र, तपाई र म त्यस्तो दिनमा रहेका छौं जहाँ पापलाई असल र अधर्म खराबलाई चाहिँ असल भनिन्दछ, पापलाई खराबलाई असल भनिन्दछ। भविष्य वक्ताहरूले भविष्यवाणी गरेथे कि यस्ता दिनहरू भविष्यमा आउनेछन् भनेर, अनि हामी त्यो दिनमा आइसकेका छौं। पद 8 यस प्रकार लेखिएको छ, तब मोसाले रगत लिएर मानिसहरूमाथि छर्किएर भने, हेर, यो त्यस करारको रगत हो जो परमप्रभुले आफ्ना यी सबै वचन अनुसार तिमीहरूसित बाँध्नु भएको छ। परमेश्वरले तिनीहरूलाई व्यवस्था दिन भन्दा पहिले ती इसरायलहरूमाथि रगत छर्के कि तिनीहरूलाई कुरा गराउनलाई कि बलिदान नित्यन्त आवश्यकता छ, तिनीहरूलाई याद दिलाउनलाई कि बलिदान नित्यन्त आवश्यकता छ। हेब्रु 9:12 पदले भन्दछ, वास्तवमा व्यवस्था अनुसार त रगतले झण्डै सबै थोक शुद्ध पार्दछ र रगत नबगाई पापमोचन हुँदै हुँदैन। परमेश्वरले यो कुरालाई धेरै पल्ट दोहोर्याउनुहुन्छ। मित्र, हामी कोही स्वर्गमा जानभन्दा पहिले न्यायको तिर्नै पर्छ, दण्डको तिर्नै पर्छ, अनि त्यो प्रभु येशू ख्रीष्टले तपाईँ र मेरो निम्ति आफ्नो बहुमूल्य जीवन कलवारीको क्रुसमा दिनु भएर तिर्नुभयो। हामीलाई जीवन दिन उहाँले मृत्यु अंगाल्नुभयो। यसपछि निम्न पदहरूमा हामी देख्छौं, सिनै पर्वतमा मोसा एक्लै मात्र उक्लन्छन्। 9:10 पदमा, त्यसपछि मोसा, हारून, नादाब, अबिहू र इसरायलका धर्म गुरूहरूमध्ये 70 जना माथि उक्ले र इसरायलका परमेश्वरलाई देखे। उहाँका खुट्टा मुनि निरले छापेको आकाश जस्तै सफा भएको पेटी जस्तो थियो, तर उहाँले इसरायलीहरूका नाइकेहरूका विरूद्धमा आफ्नो हात उठाउनु भएन र तिनीहरूले परमेश्वरलाई देखे र खानपान गरे। मित्र, तिनीहरूले इसरायलको परमेश्वरलाई दर्शन गरे, देखे। यो कथनलाई अरू शास्त्रको प्रकाशमा बुझ्न आवश्यक छ। वास्तवमा कसैले कहिले पनि परमेश्वरलाई देखेको छैन, किनभने उहाँ परमेश्वर हुनुहुन्छ। युहन्ना 1:18 पदले भन्छ, परमेश्वरलाई कुनै मानिसले कहिले देखेको छैन, पिताको काखमा हुने एक्लो पुत्रले मात्र बयान गर्नुभएको छ। हजुर, तिनीहरूले दर्शन गरेको देखेको कुरा चाहिँ परमेश्वरको प्रतिरूप मात्र थियो। मित्र, आज हामीले परमेश्वर पिताको बारेमा थाहा पाएका कुरा नै पुत्र येशु ख्रीष्टद्वारा हो। मलाई थाहा छैन कि परमेश्वर पिता कस्तो देखिनुहुन्छ, कस्तो महसुस गर्नुहुन्छ, कस्तो सोच्नुहुन्छ, किनभने परमेश्वरले हामीलाई यसैया 55:8-9 पदमा भन्नुभएको छ, किनभने मेरो विचार तिमीहरूका विचार होइनन्, तिमीहरूका चाल मेरो चाल होइन, परमप्रभु भन्नुहुन्छ। किनकि जसरी आकाश पृथ्वीभन्दा अग्लो छ, त्यसरी नै मेरो चाल तिमीहरूको चाल भन्दा र मेरो विचार तिमीहरूको विचार भन्दा अग्लो छ। तर प्रभु येशूले उहाँको हामीलाई प्रकट गरिदिनुभयो। मोसा, हारून, नादाब, अबिहू र 70 इसरायलका बुढा प्रधानहरूले परमेश्वर पितालाई देखेनन्, तर तिनीहरूले उहाँको प्रतिरूप देखे। अनि 11 पद अनुसार तिनीहरूले खालि परमेश्वरको प्रतिरूप मात्र देखे। पछिबाट मोसाले परमेश्वरलाई हेर्नलाई विन्ती गरे, किनभने तिनले देखेका वा दर्शन गरेका कुरा केवल उहाँको प्रतिरूप मात्र थियो पहिले, त्यसकारण पछिबाट उनी उहाँलाई हेर्न इच्छा गरे। उही समयमा फिलिपको पनि परमेश्वरलाई देख्ने निवेदन थियो, विन्ती थियो। युहन्ना 14:8 पदमा भनिएको छ, फिलिपले उहाँलाई भने, हे प्रभु, हामीलाई पिता देखाउनुहोस् अनि त्यति भए हामीलाई पुग्छ। प्रभुले उत्तर दिनुभयो, यतिका दिनसम्म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिनेका छैनौ फिलिप, जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ। हामीलाई पिता देखाइदिनुहोस् भनी कसरी तिमी भन्दछौ? हजुर मित्र, यदि तपाईँ परमेश्वरलाई देख्न चाहनुहुन्छ भने येशु ख्रीष्टद्वारा भएर जानु उक्तम हुनेछ। येशु ख्रीष्टद्वारा हामी उहाँलाई देख्न सक्छौं। म धेरै मानिसहरूले आफ्नो साक्षी दिँदा यो भनेको सुनेको छु कि जबदेखि तिनीहरूले उद्धार पाए तिनीहरू परमेश्वरको उपस्थितिमा सिधै जान सक्छन्। अमित्र, सत्य यो हो कि हामी परमेश्वरको उपस्थितिमा सिधै आउँदैनौ, हामीसँग मध्यस्थ छ। पहिलो तिमोथी 2:5 भन्छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूमा मानिसहरूका बीचमा एउटै मध्यस्थ पनि छ, अर्थात येशु ख्रिष्ट जो मानिस हुनुहुन्छ। तपाईं ख्रिष्ट मध्यस्थद्वारा परमेश्वर पिता कहाँ आउनुहुन्छ। ख्रिष्टले तपाईँको हातलाई पकडेर परमेश्वर पिताको हातसँग मिलाइदिनुहुन्छ र परमेश्वरसँग एक साथमा जोडाइदिनुहुन्छ। हामी आफ्नै प्रयत्नद्वारा परमेश्वर कहाँ कदापि कहिले पनि पुग्न सक्दैनौ, यो कुरा हामीले बुझ्न आवश्यक छ। अनि 13 भनिएको छ, तब मोसा र तिनका सेवक यहोशू उठेर परमेश्वरको पर्वतमा गए। अहिले यहोशू दृश्यमा अझ धेरै गरेर प्रकट हुन आरम्भ गरिरहेका छन्। परमेश्वर मोसाको पछि इसरायलहरूको नेतृत्व गर्ने अगुवा हुनको निम्ति यहोशूलाई तयार गरिरहनु भएको छ। तिनी जवान व्यक्ति हुन् र इसरायलहरूलाई अगुवाई गर्न भन्दा पहिले तिनलाई सिकाउने परमेश्वरसँग धेरै कुरा छ। 14-18 भनिएको छ, मोसाले धर्मगुरूहरूलाई भने, हामी तिमीहरू कहाँ नआउजेल तिमीहरू यही हामीहरूलाई पर्ख, हारून र हुर तिमीहरूसँग छन्, कसैको केही विवाद भए तिनीहरू कहाँ जाउन्। तब मोसा पर्वतमा उक्ले र बादलले पर्वतलाई ढाकिराख्यो, परमप्रभुको महिमा सिनै पर्वतमा रह्यो र बादलले 6 पर्वतलाई ढाकिराख्यो। 7 परमप्रभुले बादलको बीचबाट मोसालाई बोलाउनुभयो। इसरायलीहरूका दृष्टिमा परमप्रभुका महिमाको रूप पर्वतको टाकुरोमा भस्म पार्ने आगो जस्तै थियो। तब मोसा बादलको बीचमा भएर पर्वतमा उक्ले र तिनी पर्वतमा 40 दिन र 40 रात रहे। मित्र, यही नै समयको अवधिमा मोसाले सिनै पर्वतबाट थुप्रै थुप्रै निर्देशनहरू र आज्ञाहरू परमेश्वरबाट प्राप्त गरे, जुनको यो पुस्तकको बाँकी अध्ययहरूमा देख्दछौं। ती निर्देशहरू, ती आज्ञाहरू के थिए, हामी अर्को दिन अर्को कार्यक्रमदेखि निरन्तर देख्नेछौ। तबसम्म तपाईँ सबै प्रार्थनाको साथ, मनको तयारीको साथ प्रतीक्षामा रहनुहोला। प्रभुले तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
Yeah. राजा दाऊदको सहरमा तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। त्यसैले आउनुहोस्, नाचौं गाउँ अनि परमेश्वरको महिमा गरौं। गाईको बक्मा जन्मेको येशूलाई हेर न, नाचेर नि गाएर महिमा गर न, नाचेर नि गाएर महिमा गर न, हाँसखेल गर्दै उफ्दै रमाइलो गरौ न, येशूको जन्मदिनैमा आनन्द मनाउ न, येशूको जन्मदिनैमा आनन्द मनाउ न,
स्वर्गको सुख चरित्र
श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353579। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।